بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. حاميم والكتاب المبين. إِنَّا أَنزَلْنَاهُ فِي لَيْلَةٍ مُبَارَكَةٍ إِنَّا كُنَّا مُنْذِرِينَ فِيهَا يُفْرَقُ كُلُّ أَمْرٍ حَكِيمٍ أَمْرًا مِّنْ عِنْدِنَا إِنَّا كُنَّا مُرْسِلِينَ. سورة دخان کی آیتیں ہیں. دیکھو، گزشتہ فتنوں کے دور کی نشانیاں کچھ دنوں تک چلتی رہی. ہمیں ایسے وقت کیسے چلنا چاہیے؟ کیا اللہ کا حکم ہے؟ موجودہ دور میں وہی چیزیں چل رہی ہے. اب یہ ہے کہ یہ مہینہ مبارک مہینہ ہے جو شعبان کا ہے، اور اس میں ایک رات ہے جس رات کو شب برات کے نام سے جانتے ہیں. تو اس مہینے کی کچھ فضیلت بھی سامنے آ جائے، اس کے بعد انشاءاللہ رمضان کی سب باتیں شروع کریں گے تاکہ رمضان کی تیاری ہو جائے، اور اللہ کے رسول صلی اللہ علیہ وسلم بھی رمضان کی تیاری رجب سے شروع کرتے تھے اور دعا مانگتے تھے، اللہم بارک لنا فی رجب و شعبان و بلغنا رمضان. حامیم، اس کے معنی اللہ ہی کو معلوم ہے. قسم ہے اس کتاب واضح کی کہ ہم نے اس کو لوح محفوظ سے آسمان دنیا پر ایک برکت والی رات میں اتارا ہے. جی، قرآن کیا ہے؟ لوح محفوظ. اللہ کے پاس ایک کمپیوٹر ہے، ایک ہارڈ ڈسک ہے، جو سمجھو. اس کو آج کے زمانے میں اگر کہہ یعنی سمجھایا جائے تو اس کو وہی کہیں گے، اسی کو لوح محفوظ کہتے ہیں. جیسے کمپیوٹر ہوتا ہے، جو سپر کمپیوٹر ہوتا ہے، تو اس کے اندر ساری چیزیں محفوظ ہوتی ہے پوری دنیا کی. تو اسی طریقے سے اللہ تعالیٰ نے پوری دنیا کو پیدا کرنے سے پہلے ہی لوح محفوظ ایک کمپیوٹر ہے، اس کے اندر سب کچھ لکھ دیا گیا ہے. جی، اس کو لوح محفوظ کہتے ہیں. وہاں سے آسمان دنیا پر یہ قرآن اتارا گیا. کب؟ ایک برکت والی رات میں اتارا ہے، کیونکہ ہم بوجہ شفقت کے اپنے ارادے میں اپنے بندوں کو آگاہ کرنے والے تھے. یعنی ہم کو یہ منظور ہوا کہ مضرتوں سے بچانے کے لیے، مصیبتوں سے بچانے کے لیے خیر اور شر پر مطلع کر دے. یہ قرآن کو نازل کرنے کا مقصد تھا کہ خیر کیا ہے، شر کیا ہے، یہ انسانوں کو بتا دیا جائے. اللہ نے تو لکھ دیا ہے پہلے سے ہی، لیکن اللہ نے وہاں سے اتارا تاکہ بندوں کو پتا چل جائے. آگے اس شب کے برکات اور منافع کا بیان ہے. اس رات کی کیا برکات ہے، کیا منافع ہے؟ اس رات میں ہر حکمت والا معاملہ ہماری پیشی سے حکم صادر ہو کر طے کیا جاتا. یعنی جس طریقے سے ایک حکومت کا سالانہ ایک بجٹ طے ہوتا ہے، ان کا ایک مہینہ طے ہوتا ہے، کسی کا جون، کسی کا اپریل، کوئی بھی ہر ملک کا اپنا اپنا ہے، ایک بجٹ طے ہوتا ہے. اس کے اندر اس میں یہ طے کرتے ہیں کہ ہمیں چیزوں کا بھاؤ یہ رکھنا ہے، یہ چیزیں بنانی ہیں، یہ چیزیں کو یہ کرنا ہے اور وہ کرنا ہے، ڈیولپ جو بھی کرنا ہو وہ اس کے اندر طے ہوتا ہے. تو اسی طریقے سے اللہ تعالیٰ بھی سالانہ ایک بجٹ طے کرتے ہیں دنیا کے لیے، اور اس بجٹ کو جسے حکومت نافذ کرتی ہے، اللہ تعالیٰ بھی اس بجٹ کو نافذ کرتے ہیں. وہ اسی رات کے اندر فرشتوں کے ہاتھوں دے دیتے ہیں کہ یہ کام کرنا ہے. اس کو اس طریقے سے سمجھو، یہ شب برات کو. تو فرمایا، سارے کے سارے حکمت پر مبنی ہوتے ہیں. جس طرح انجام دینے والے اللہ کو منظور ہوتے ہیں، اسی طریقے کو متعین کر کے ان کی اطلاع متعلقہ فرشتوں کو کر کے ان کے سپرد کر دیا جاتا ہے وہ بجٹ. چونکہ وہ رات ایسی ہے اور نزول قرآن سب سے زیادہ حکمت والا کام تھا، اس لیے اس کے لیے بھی یہی رات منتخب کی گئی. جی اب اس کے متعلق اکرمہ اور مفسرین کی ایک جماعت کا خیال ہے کہ لیلت المبارکہ سے مراد شب برات ہے، جیسا کہ فیہا یفرق کل امر حکیم سے معلوم ہوتا ہے. چنانچہ اس تفسیر پر اس آیت سے ماہ شعبان کی 15ویں شب کی خصوصیت سے بڑی فضیلت ثابت ہوتی ہے. 15ویں شب نزول قرآن سے مراد حقیقتاً نزول قرآنی نہیں ہے، یاد رکھیں، بلکہ نزول کا فیصلہ مراد ہے کہ اس مبارک رات میں ہم نے قرآن کو نازل کرنے کا فیصلہ کر دیا تھا، پھر نزول حقیقی شب قدر میں ہوا. اس رات میں فیصلہ ہوا تھا کہ قرآن نازل کریں گے، پھر حقیقت میں نازل ہوا. شب قدر، شب برات میں امور محکمہ کے فیصلے ہوا کرتے ہیں، اس لیے ظاہر ہے کہ شب برات میں اس کا بھی فیصلہ کیا گیا ہوگا، کیونکہ قرآن شریف کے نازل کرنے سے بڑا امر حکم اور کون سا ہو سکتا ہے. شب برات میں حکم ہوا کہ اس دفعہ رمضان میں جو شب قدر آئے گی، ایک ہوتی شب برات ایک ہوتا ہے شب قدر، تو 15ویں شعبان کو شب برات کہتے ہیں، اور رمضان کے آخری شب میں، آخری عشرے میں جو شب ہوتی اس کو شب قدر کہتے ہیں. کیونکہ عادتاً ہر فیصلہ کے دو مرتبے ہوتے ہیں، ایک تجویز اور ایک نفاذ. یعنی ہر فیصلہ جو حکومتیں کرتی، ایک تجویز پاس ہوتا ہے کہ بھائی اس سال ہمیں یہ کرنا ہے، یہ پاس، پھر اس کے بعد اب اس کو عملی طور پر حکم دیا جاتا ہے. تو اسی طریقے سے اللہ تعالی نے 15ویں شعبان کو فیصلہ کیا قرآن کے نزول کا، اور شب قدر میں اس کو نازل کیا. تو یہ ہوتا ہے، ایک تجویز ہوتی ہے اور ایک نفاذ ہوتا ہے. یہاں بھی دو مرتبے ہو سکتے کہ تجویز تو شب برات میں ہو جاتی ہے اور نفاذ لیلت القدر میں ہوتا ہے. غرض آیت میں لیلت المبارکہ سے مراد جو بھی ہو، لیکن احادیث سے تو اس رات کا بابرکت ہونا معلوم ہوتا ہے. جی وجہ تسمیہ شعبان شعب اور تشعب سے مشتق ہے، جس کے معنی تفرق اور پھیل جانے کے ہیں. شعبان کا معنی کیا ہے؟ تفرق اور پھیل جانے کے. حدیث میں آتا ہے کہ اس ماہ میں روزہ رکھنے والے پر رحمتوں اور بھلائیوں کا نزول ہوتا ہے، یہاں تک کہ وہ جنت میں داخل ہو جاتا ہے. چونکہ یہ مہینہ رحمتوں کے پھیلنے کا ہے، اس لیے اس کو شعبان کہا جاتا ہے. شعبان کے حروف، شعبان کے پانچ حروف ہیں، شین، عین، با، الف اور نون، شعبان. ان میں ہر حرف ایک ایک بزرگ کی نشاندہی کرتا ہے. شین کا اشارہ شرف کی طرف ہے، یہ بزرگی ہے. عین کا اشارہ بلندی کی طرف اشارہ کرتا ہے. با سے مراد بر یعنی نیکی ہے، اور الف سے مراد الفت، اور نون کا حرف نور کی جانب اشارہ کرتا ہے. یہ پانچوں انعامات اللہ کی جانب سے اس ماہ شب میں بندوں کو دیے گئے ہیں. جی ہر عقل مند کے لیے ضروری ہے کہ شعبان کے مہینے میں غفلت نہ کرے، شعبان کے مہینے میں غفلت نہ کرے، اور رمضان المبارک کے استقبال کے لیے اس ماہ میں تیاری کر لے. جی اپنے گناہوں سے توبہ کر لے، تیاری کس بات کی؟ اپنے گناہوں سے توبہ کر لے، اور اپنے اعمال جو اس سے رہ گئے ہیں، جو اعمال اس سے رہ گئے ہیں ان کو پورا کرے. ماہ شعبان میں اللہ تعالی کے حضور عاجزی اور زاری کرے. یہ مہینہ شروع ہو گیا سمجھو، سچے دل سے اس کی طرف رجوع کرے. اس ماہ کی نسبت والے کی طرف، یعنی محمد رسول اللہ صلی اللہ علیہ وسلم کے طفیل अल्लाह ताला से रहमत तलब करे ताकि उसका दिल साफ हो सके और बातिन के अमराज के लिए दो काम अंजाम दे, बातिन के अमराज के लिए दो काम अंजाम दे। ये काम मुलतवी न करे बल्कि उसी महीने में अंजाम दे, क्योंकि असल में तीन ही दिन है, एक कल का दिन है जो गुजर गया, दूसरा मौजूदा दिन जो काम करने का है, और तीसरा आइंदा का दिन जो उम्मीद का दिन है जी। और आइंदा के बारे में किसी को कुछ इल्म नहीं कि जिंदा भी रहेगा या नहीं, और जो दिन गुजर चुका है उससे नसीहत और इबरत हासिल करनी चाहिए, क्यों कि उसकी कोई कजा नहीं। और मौजूदा जो मौजूद है, मौजूदा दिन को गनीमत जानना चाहिए, जैसे हमें जो महीना मिला है ना, अभी पहली तारीख से हम शुरू कर रहे हैं, तो हमें इस मौजूदा दिन को गनीमत जानना चाहिए, और आइंदा का दिन खतरे का दिन है, यानी शायद वो दिन आए या ना आए, अगर आया भी तो पता नहीं किस हाल में आएगा, हम बीमार होंगे या हम परेशान होंगे, हम क्या होंगे कुछ पता नहीं। जितनी फुर्सत, जितनी बशासत, जितना इंशरा अभी है, उस दिन का आइंदा आने वक्त पता नहीं क्या होगा, हो सकता है कोई गम आ जाए। यही हाल इन तीनों महीनों का है, यही हाल तीनों महीनों का है। रजब तो गुजर जाता है कि नहीं, और रमजान का इंतजार होता है। रजब तो गुजर गया, अब वो मिल नहीं सकता, और रमजान आने वाला है, अब पता नहीं किस हाल में आता है, ये किसी को इल्म नहीं कि इस माह के आने तक जिंदा रहेगा या नहीं। शाबान इन दोनों के दरमियान है, इस महीने के आने पर खुदा की इबादत और इताअत गनीमत जानो। हजरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत उमर रदियल्लाहु अन्हु को नसीहत फरमाई कि पांच चीजों से पहले पांच चीजें गनीमत जानो। कितनी चीजों से पहले भाई? पांच चीजों से पहले पांच चीजों को गनीमत जानो। बुढ़ापे से पहले जवानी को गनीमत जानो, अभी जो जवानी है उसको गनीमत जान लो, उसमें जो करना है इबादत कर लो, इसलिए कि बुढ़ापे में नहीं कर सकेंगे। तो बुढ़ापे से पहले जवानी को गनीमत जानो, और बीमारी से पहले तंदुरुस्ती को गनीमत जानो कि अभी तंदुरुस्ती है, जो अल्लाह की इबादत अल्लाह को राजी करना है, तौबा करना है कर लो, वरना आइंदा पता नहीं बीमारी आएगी, फिर बीमारी कब अच्छी होगी उसका कुछ पता नहीं। और तीसरी चीज, फकीरी से पहले तवंगरी, मालदारी को गनीमत जानो। माल है, उस माल से हुकूक को अदा कर लिया जाए, कहीं पता नहीं है कल फक्र आ जाएगा, माल नहीं होगा फिर हुकूक के अदा करने की हमारे पास ताकत नहीं होगी, और हम उसी हाल में दुनिया से चले जाएंगे। आज माल दिया है, उस माल के अंदर जितनों के हुकूक है उनको दे दो, गनीमत जानो। हाँ, ये नहीं है कि माल को बचा कर रखना, उसमें हुकूक है, उसमें जकात का भी हक है, यतीमों का भी हक है, और इस तरीके से घर का भी हक है, रिश्तेदारों का भी हक है, तो जो कुछ भी हुकूक है उसमें से दे डालो, और जितना कर्जा हमारा बाकी है पहले उसको दे दो, वरना फकीरी आ जाएगी, माल चला गया तो क्या होगा, अब सदका खैरात तो कर नहीं सकेगा, लेकिन और ऊपर से हुकूक बाकी है, और उस हाल में मौत आ गई तो क्या करेंगे। इसलिए फरमाया, मालदारी को फकीरी से पहले मालदारी को गनीमत जानो, और मसरूफियत से पहले फरागत को गनीमत जानो, यानी फरागत जो है अल्लाह ने फारिग रखा है, हो सकता है कल कोई मशगूली आ जाए तो इसी में अल्लाह की इबादत कर ले, और मौत से पहले जिंदगी को गनीमत जानो। तो पांच चीजों को, पांच चीजों से पहले पांच चीजें गनीमत जानो, बुढ़ापे से पहले, बुढ़ापे से कबल जवानी को, और बीमारी से कबल तंदुरुस्ती को, फकीरी से कबल तवंगरी को, और मसरूफियत से कबल फरागत को, और मौत से कबल जिंदगी को। जिंदगी अल्लाह ने दी है, जी, और मौत से कबल जिंदगी को, तो अल्लाह ताला ने जो दी है चीजें उसको हम गनीमत जाने। अब देखो शाबान में सहाबे किराम का क्या अमल था। हजरत अनस बिन मालिक रजी अल्लाह अनु से रिवायत है कि आ हजरत सल्लल्लाहु अलैहि वसल्लम के बुजुर्ग सहाबा शाबान का चांद देखकर कुरान करीम ज्यादा पढ़ा करते थे। शाबान का चांद देखकर कुरान करीम ज्यादा पढ़ा करते थे। अच्छा, मुसलमान अपने माल से जकात भी निकाला करते थे जी, ताकि गरीब और मिस्किन लोग फायदा उठा सके। और माहे रमजान मुबारक के रोजे रखने के लिए उनका कोई वसीला बन जाए जी, यानी मिस्किनों को पहले से ही दे देते थे, इसे रमजान में जकात निकाल देते थे। हाकिम लोग कैदियों को बुलाकर उनमें से जो हद सजा जारी करने के लायक होते थे उन पर हद जारी करते थे, बाकी कैदी को छोड़ दिया जाता था। कारोबारी लोग भी उसी महीने में अपना कर्ज अदा कर या कर लिया करते थे, क्योंकि लोगों को भी दूसरों के पास भी तो रमजान है, तो अपना कर्ज जो बाकी होता था रमजान में से पहले पहले दे देते थे, ताकि ये लोग रमजान अच्छा गुजार सके। फिर रमजान के बाद एक नया साल शुरू होता था, कहा अब दोबारा, तो वो कर्जा भी नहीं रखते थे और दूसरे से जो कुछ वसूल करना होता था वसूल कर लिया करते थे। माहे रमजान का चांद नजर आने पर लोग गुसल करते और एहतिकाफ में बैठ जाते थे, वो तो पूरा पूरा महीना एहतिकाफ में बैठ जाते थे। आज अगर पूरा महीना किसी को कहा जाए तो पता नहीं, उसकी तो समझ में नहीं आएगा कैसे दिन गुजरेंगे, लेकिन आज के हालात ने हमें एहतिकाफ में बिठा दिया है। अभी बताओ जितने बैठे एहतिकाफ में है कि नहीं है? तो अब वो तो 10 दिन का एहतिकाफ भारी पड़ता है, यहाँ तो 21 दिन का, किसी मुल्कों में महीने का, किसी में 14 दिन का एहतिकाफ सबको दे दिया गया है, वाजिबुल एहतिकाफ है सब। वो तो सुन्नत है, ये एहतिकाफ तो वाजिब हो गया है। अरे हुआ क्या नहीं? वो तो अल्लाह ताला ने वाजिब नहीं किया, सुन्नत किया है। और ये तो जरा तोड़ के दिखा दो इस एहतिकाफ को, वाजिब है न तो डंडे पड़ेंगे, और इंडिया में पड़ रहे हैं। वो तो उनका 21 दिन का एहतिकाफ है, तो फिर पूरा महीने का एहतिकाफ तो आसान हो गया फिर हमारे लिए तो। हाँ, वरना पहले तो सोचते थे अरे पूरा महीना मस्जिद में बैठना कुछ आसान काम है, और अब देखो पूरा महीना घर में बैठ गए तो क्या आसान हो गया? नहीं है, लेकिन बर्दाश्त करना पड़ेगा जी। अल्लाह ताला जल्ल शानू का फरमान है, वरब्बुका यखलुकु मा यशा, अल्लाह जिस चीज को चाहता है पैदा करता है और जिस चीज को चाहता है बरगजीदा करता है। अल्लाह ताला ने अपनी पैदा करदा चीजों में से 4 चीजें चुन ली है। अल्लाह ताला ने जो चीजें पैदा की है उसमें से 4 चीजें चुन ली है, फिर उनमें से एक को मुंतखब कर लिया। देखे सब फरिश्तों में से 4 को बुजुर्ग बनाया, फरिश्ते तो हजारों है, गिन नहीं सकते, इतने फरिश्ते हैं, लातादाद है, लेकिन अल्लाह ताला ने उनमें से 4 को बुजुर्ग और बड़े फरिश्ते बनाए। 4 को बुजुर्ग किसको बनाया, कौन कौन है मालूम होगा सबको, हजरत जिब्राइल अलैहिस्सलाम, इसराफील अलैहिस्सलाम, मिकाईल अलैहिस्सलाम और इज़राइल अलैहिस्सलाम। 4 फरिश्ते बड़े हैं, ये हर मोमिन को पता होना चाहिए कि फरिश्ते कितने हैं जिसको कोई गिन नहीं सकता, इतने फरिश्ते अल्लाह ने बनाए, उनमें से 4 बड़े हैं। कौन कौन से, बहुत सो को बिचारों को पता नहीं होता है, ये सबक सीख ले। 4 बड़े बड़े फरिश्ते हैं, जिब्राइल, इसराफील, मिकाइल और इज़राइल अलैहिस्सलाम। तो ये 4 फरिश्ते, फिर इन चारों में से एक को बड़ा बनाया, कौन है बड़ा, जिब्राइल अलैहिस्सलाम, चारों में से एक को बड़ा बनाया। इसी तरीके से नबियों में भी हजरत इब्राहिम अलैहिस्सलाम, 4 बड़े नबी, हजरत अंबिया बहुत आए, 1,24,000 की भी रिवायत है कमोबेश, لیکن ان میں سے چار بڑے، حضرت ابراہیم علیہ السلام، حضرت موسیٰ علیہ السلام، حضرت عیسیٰ علیہ السلام اور حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم، یہ چار بڑے انبیاء میں چار بڑے، ان چاروں میں بھی ایک کو چنا، ان میں سے حضرت محمد صلی اللہ علیہ وسلم کو منتخب کیا اور ان کو بڑا بنایا. جی صحابہ کرام بھی چار بڑے، بہت سارے صحابہ ہیں. صحابہ کرام میں سے حضرت ابوبکر صدیق رضی اللہ عنہ، حضرت عمر رضی اللہ عنہ، حضرت عثمان، حضرت علی رضی اللہ عنہم کو چن لیا، پھر ان میں سے بھی ایک کو بڑا بنایا، پھر ان میں سے حضرت ابوبکر صدیق رضی اللہ عنہ کو برگزیدہ بڑا بنایا. دیکھو اللہ تعالی سب میں سے چار کو چنا، چار میں سے پھر ایک کو چنا. یہ ہمیں معلوم ہونا چاہیے ہر ایک کو. جن کو پتا نہیں ہے وہ ان باتوں کو نوٹ بھی کر لے اور یاد بھی کر لے اور اپنے بچوں کو سکھاوے بھی. تو اسی طریقے سے مسجدوں میں بھی چار مسجدیں بڑی، مسجد حرام، مسجد اقصا، مسجد مدینہ یعنی مسجد نبوی، پھر مسجد طور سینا کو چنا گیا، پھر ان میں سے مسجد حرام کو برگزیدہ بنایا، بڑی مسجد. تو چار دینوں میں بھی سب سے بہتر عید، سب سے بہتر دین عید الفطر، عید الاضحی اور عرفہ اور عاشورہ کا دین ہے. دینوں میں چار دین بہتر ہیں، عید الفطر ہے، دو عید، عید الاضحی، پھر عرفہ اور عاشورہ کے دین ہیں. پھر ان میں سے عرفہ 10 ذی الحجہ کو دوسرے دنوں پر ترجیح دی گئی. جی خلفاء راشدین. راتوں میں بھی چار راتیں ہیں افضل، شب برات، شب قدر، شب جمعہ، شب عید پسند فرمائی، پھر ان میں سے شب قدر کو سب پر فضیلت دے دی. جی مکہ، مدینہ، بیت المقدس اور مساجد العشار، چار مقامات کو بزرگی دے دی. مکہ بھی بزرگ، مدینہ، بیت المقدس اور مساجد العشار، پتا نہیں کون سا، چار مقامات کو بزرگی دی. پھر ان میں سے مکہ کو افضلیت، یعنی چار شہروں میں سے مکہ کو افضلیت بخشی. پہاڑوں میں سے چار پہاڑوں کو چن لیا، احد، سینا، لکام اور لبنان، ان چاروں میں سے طور سینا کو پسند کیا. دریاؤں میں ان چار کو فضیلت دی، جیحون، سیحون، فرات اور نیل، پھر ان میں سے فرات کو افضل قرار دیا. اور مہینوں میں رجب، شعبان، رمضان اور محرم کو بزرگی دی، پھر ان میں سے شعبان کو ترجیح دی دوسرے مہینوں پر. شعبان کو پیغمبر صلی اللہ علیہ وسلم کا مہینہ قرار دیا، یعنی جس طرح حضور صلی اللہ علیہ وسلم سب پیغمبروں سے افضل ہے، اسی طرح شعبان کا مہینہ بھی دوسرے مہینوں سے افضل ہے. حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم فرمایا، شعبان میرا مہینہ ہے. جی شعبان میرا مہینہ ہے، رجب اللہ کا مہینہ ہے اور رمضان میری امت کا مہینہ ہے، اور شعبان گناہوں سے دور کرنے والا ہے. رمضان کا مہینہ آدمی کو پاک اور صاف کرتا ہے گناہوں سے. جی یہ دیکھو رمضان کی تیاری، کتنا مبارک مہینہ ابھی چل رہا ہے اور آئندہ کون سا آنے والا ہے. اللہ اکبر. آپ کا ارشاد ہے کہ شعبان، رجب اور رمضان کے درمیان ایک ایسا مہینہ ہے جس کی بزرگی کا لوگوں کو علم نہیں. اس مہینے میں لوگوں کے اعمال اللہ تعالی کے پاس پہنچائے جاتے ہیں، لہذا میری خواہش ہے کہ جب میرے اعمال لے جائے تو میں تو اس وقت میں روزہ سے ہوں. یہ شعبان کا مہینہ. حضرت انس بن مالک رضی اللہ عنہ سے روایت ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا، رجب دوسرے مہینوں پر وہی بزرگی رکھتا ہے جو قرآن مجید دوسری تمام کتابوں پر، اسی طرح شعبان کی بزرگی دوسرے مہینوں پر اسی طرح ہے جس طرح مجھے تمام نبیوں پر بزرگی دی گئی. رمضان کی بزرگی باقی مہینوں پر ایسی ہے جیسی ساری مخلوقات پر اللہ تعالی کی بزرگی. جی یہ مہینوں کی فضیلتیں ہو رہی ہیں. یہ تو شعبان کے مہینے کی فضیلت ہوئی, اب شب برات کی فضیلت سنو. کیونکہ شعبان کے مہینے میں پندرہویں شعبان کو جو رات ہوتی ہے وہ رات شب برات کہلاتی ہے. اب اس کی فضیلت سنو. یہ تو مہینہ تھا. ام المومنین حضرت عائشہ رضی اللہ عنہ سے روایت ہے, وہ فرماتی ہے کہ میں نے حضور صلی اللہ علیہ وسلم کے فرماتے سنا ہے, چار راتیں ایسی ہے کہ ان میں اللہ تعالیٰ سب لوگوں پر نیکیوں کے دروازے کھول دیتا ہے. چار راتیں ایسی ہوتی ہے جن پر اللہ تعالیٰ سب لوگوں پر نیکیوں کے دروازے کھول دیتا ہے. عید الاضحیٰ, عید الفطر, شعبان کی درمیانی رات اور عرفہ کی رات. ان میں اللہ تعالیٰ لوگوں کی عمریں, ان کا رزق, ان کے حج کے بارے میں احکام لکھ دیتا ہے. شب برات کو بھی مبارک اسی لیے کہا گیا کہ اس رات میں لوگوں پر رحمت اور برکت اور اللہ تعالیٰ کی بخشش نازل ہوتی. جی اس رات میں لوگوں پر رحمت اور برکت اور اللہ تعالیٰ کی بخشش نازل ہوتی ہے. حضرت علی رضی اللہ عنہ سے روایت ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا, شعبان کی درمیانی رات میں, درمیانی رات یعنی وہی پندرہویں, دنیا کے آسمانوں کی طرف حکم الہی ہوتا ہے. سو گئے. شعبان کی درمیانی رات میں دنیا کے آسمانوں کی طرف حکم الہی ہوتا ہے اور اللہ تعالی ہر مسلمان کو بخش دیتا ہے, ہر مسلمان کو بخش دیتا ہے, مگر مشرک کو نہیں بخشتا, کینہ رکھنے والے کو, اور تیسرا قطع رحمی کرنے والے کو, اور چوتھا زانیہ کو نہیں بخشتا. ہر مسلمان کو بخش, ایک تو مشرک جو شرک کرتا ہے مسلمان بن کے, مشرکین کا تو سوال ہی نہیں ہوتے, تو مسلمانوں میں سے کس کو نہیں جو مشرک ہوگا. دوسرا کینہ رکھنے والا, کینہ کہتے ہیں دل میں دوسرے کے بارے میں دشمنی رکھنا. قطع رحمی کرنے والے کی مغفرت نہیں ہوتی, اور ایک زانیہ کی مغفرت نہیں ہوتی. حضرت انس رضی اللہ عنہ سے روایت ہے کہ حضور صلی اللہ علیہ وسلم نے دریافت کیا کہ روزوں میں بہتر روزے کون سے ہیں؟ آپ نے فرمایا شعبان کے روزے رمضان المبارک کے روزوں کی تعظیم کے لیے ہے. حضرت عائشہ رضی اللہ عنہ فرمایا کہ آپ صلی اللہ علیہ وسلم کے نزدیک شعبان کا مہینہ زیادہ بہتر ہے کیونکہ رمضان المبارک کے قریب ہے. حضرت عبداللہ رضی اللہ عنہ سے روایت ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا, جو شخص شعبان کے آخری دوشنبہ کو روزہ رکھے اللہ تعالیٰ اس کے گناہ بخش دیتے ہیں, یعنی اس ماہ کا آخری دوشنبہ, نہ کہ اس مہینے کا آخری دن. ماہ کا آخری دوشنبہ, اتوار دوشنبہ یعنی پیر کے, تو آخری دوشنبہ یعنی آخری دو پیر, نہ کہ اس مہینے کا آخری دن. اس لیے کہ رمضان سے ایک دو دن پہلے عام لوگوں کے لیے روزہ رکھنا منع ہے. حضرت انس بن مالک رضی اللہ عنہ سے روایت ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا, اس مہینے کا نام شعبان اس لیے پڑا کہ اس میں بہت سی نیکیاں تقسیم کی جاتی. منڈے, جی دوشنبہ کا معنی منڈے, اور رمضان نام اس لیے پڑا کہ اس میں سارے گناہ جلا دیے جاتے ہیں. اب شب برات کی خصوصیت کیا ہے؟ یہ تو فضیلت تھی, اس کی خصوصیت کیا ہے؟ شب برات کی خصوصیت ہے کہ اس رات میں مغرب کے بعد ہی سے حق سبحانہ و تعالی کی تجلیات, توجہات کا آسمان دنیا پر نزول ہوتا ہے. اللہ تعالیٰ اپنی تجلیات کے ساتھ میں آ جاتا ہے. اللہ تعالیٰ کی تجلیات رحمت اس دن زیادہ ہوتی ہے. تجلیات تو آپ کے پاس کتنی ہیں, سارے اسما کی ایک ایک تجلیات ہے جی, لیکن ان دنوں میں اللہ تعالیٰ کی تجلی رحمت جو ہے وہ بہت ہوتی ہے. اللہ تعالیٰ کبھی تجلی غضب میں ہوتے ہیں, और कभी रहमत में होते हैं जी, कभी तजल्ली अता में होते हैं, बस देते हैं। तो अल्लाह ताला की अजीब अजीब तजल्लियात हैं। तो उस दिन जो है अल्लाह ताला की तजल्लियात भी होती है, तवज्जुहात आसमान दुनिया पर नुजुल होता है और आम ऐलान होता है, क्या कोई इस्तिग़फ़ार करने वाला है कि मैं इसकी मग़फ़िरत करूं, कोई मांगने वाला हो तो ना, क्या कोई रिस्क मांगने वाला है कि मैं उसको रिस्क दूं, क्या कोई मुसीबत ज्यादा है कि मैं उसे नजात दूं, क्या कोई ऐसा है। तो देखो इसको कहते हैं मांगना, इसको कहते हैं मांगना। ये रात तो खुसूसियत से आ रही है, वैसे हमें पूरा महीना मांगना है, पूरा रमजान मांगना है, पूरी जिंदगी मांगना है, लेकिन इन रातों में खुसूसियत के साथ में अल्लाह ताला ऐलान फरमाते हैं, कोई मांगने वाला तो मांग ले ना। हम सब मुसीबतों में परेशान है, ये रात आ रही है, हम सब अपने गुनाहों से तौबा करके अल्लाह ताला से ये जो पूरी दुनिया इतिकाफ में बैठी है और उससे छुटने का मांग ले कि अल्लाह इन बीमारियों से हमें छुटकारा दे दे, पूरी उम्मत को छुटकारा दे दे, तमाम पूरी दुनिया को छुटकारा दे, अल्लाह से मांग ले तो इंशाल्लाह छुट्टी हो जाएगी। इसका चांद कब निकलेगा? रमजान का एहतिकाफ तो ईद का चांद निकले तो खत्म हो जाता है, अब ये एहतिकाफ का पता नहीं कब चांद निकलेगा। जी तो उसके लिए बारात आ रही है 15वीं शाबान, हो सकता है हम सब मिलके एक अल्लाह के साथ में अपील कर दे और अल्लाह के यहाँ कबूल हो जाए, बोले कोमु कद गुफिरत लकुम, उठ जा तुम सबको माफ कर दिया। गरज तमाम रात इसी तरह दरबार रहता है और आम बख्शिश की बारिश होती रहती है, यहां तक कि फजर सुबह सादिक हो जाती है और दरबार बर्खास्त हो जाता है। अल्लाह का ये दरबार रात में लगता है, क्यों? क्योंकि हर इंसान रात में फारिग होता है, रब के सामने मना सकता है। दिन में होता तो कहता मैं बिजी हूं, मैं काम पर हूं, मैं थका हुआ हूं, मैं क्या मांगू, रात तो अपनी थी, कहां रोजाना मांगना है। वो एक रात में भी, पूरी रात भी नहीं, पूरी रात भी नहीं, आम रातों से कुछ फर्क कर लिया जाए कि आम रातों में मिसाल के तौर पर 10 बजे सो जाते हैं तो इस रात में 2 घंटा इबादत करके 12 बजे सो जाओ, बस पूरी रात जागना नहीं है। तो हमें इस रात की कदर तो हो गई, अल्लाह भी तो खुश हो जाएंगे, मेरे बंदे ने मुझसे मांगा है। ये नहीं कहते कि पूरी पूरी रात जागना, बल्कि कुछ घंटे दूसरी रातों के मुकाबले में फर्क करना चाहिए, उसके बाद सो जाना चाहिए। जी और ये दरबार तो सुबह सादिक तक लगा रहता है, जिस इंसान को जब चाहे, या रात में सो जाए 10 बजे ईशा पढ़ के सो जाए और सुबह 4 बजे उठ जाए, 3 बजे उठ जाए और अल्लाह के सामने मना ले, पूरी उम्मत के लिए मांग ले, अपने लिए भी, अपने मुल्कों के लिए, अपनी उम्मत के लिए, पूरी दुनिया के लिए मांग ले, क्योंकि अल्लाह का दरबार तो लगा हुआ है, वो तो बंद नहीं होने वाला, वो तो अपनी शान के साथ, अपनी तजल्ली रहमत के साथ बैठा हुआ है। कहां है कोई मेरा बंदा आ जाए सुबह तक। इस किस्म का दरबार अगरचे तमाम साल हर रात को होता है, आखिरी रात में तो हर पूरा साल होता है, मगर वो आखिरी तिहाई रात के वक्त से मखसूस है। यानी पूरा साल अल्लाह का दरबार होता है लेकिन आखिरी रात में, यानी तहज्जुद के वक्त में। इस रात की फजीलत है कि दरबार गुरूब आफ्ताब के बाद ही शुरू हो जाता है और फजर के वक्त तक रहता है, इसलिए अगर किसी आम को मांगना हो तो तहज्जुद के वक्त मांगे, दरबार लगा रहता है, लेकिन इस रात में मगरिब से ही लग जाता है। ये वो रात होती है जिसमें रहमत तकसीम ही नहीं की जाती बल्कि सही माने में रहमत लुटाई जाती है। अल्लाह अकबर, क्योंकि तकसीम में तो यानी तादाद होती है, कुछ कुछ तय होता है, और लुटाने में तो जिसको जितना चाहे ले लो, उसको कहते हैं लुटना। तकसीम में क्या होता है भाई, किसी को 10-10 दे दी, 20-20 दे दी, 100-100 दे दी, जो भी रहमत एक मुतायन हो गई, लेकिन लुटाया जाता है। अल्लाह अकबर, और लुटाने का माना क्या है, जिसको जितना चाहे वो ले ले, उसके पास जितना बड़ा बर्तन हो उतनी रहमतें ले सकता है। अब हमारा बर्तन ही छोटा होता है तो हम थोड़ी बहुत मांग लेते, कहा हमने तो बहुत मांग लिया, अरे बड़े बड़े बर्तन बनाओ। हाँ, आप कहेंगे कैसे लावे बर्तन, तो नहीं आते तो हमारे पास से खरीद लो, बेचेंगे हम, बड़े बड़े बर्तन ले लो, आ रही है रात तो उसमें खूब भर लो, लुटाई जाती है। मगर अफसोस कि अब कितने खुशकिस्मत है जो इस लूट से हिस्सा लेते, लूट से हिस्सा लेते, शायद फीसद एक दो भी न हो। देखो उस रहमत से लूटने वाले 1% या 2% शायद हो, बाकी भी जा रहे, उनके बर्तन ही थोड़े थोड़े होते हैं, मांग कर सो जाते हैं। इस माँ के दीगर खसूसियत में से एक खसूसियत यह भी है कि इस महीने में आइंदा साल मरने वालों का परवाने हयात चाक कर दिया जाता है, यानी कितने लोग इस में पैदा होंगे, हयात कितने लोग मरने वाले हैं, मरने वालों का परवाना यानी कितने लोग इस साल मरने वाले हैं। तो ये जो वायरस फैला है उसके अंदर जितने मरने वाले हैं उनका गुजिश्ता 15वीं शाबान में पास हो गया था, तो वो तो तादाद पूरी होगी। अब इस 15वीं शाबान को फिर दूसरे आइंदा क्या है, क्या होने वाला है, वो तो उस वक्त पता चलेगा। तो अल्लाह ताला ने पूरी दुनिया में कितने किस वजह से मरेंगे, ऐसा नहीं कि कोई इस वायरस है उसके अलावा भी, कोई एक्सीडेंट से मौत से मरा, कोई अपनी तबीयत मौत मरा, कोई कैसा है, वो मरने वाले जितने थे अल्लाह ने लिख दिया था तो वो सारे के सारे चले गए, और जो अल्लाह ताला ने बजट पास किया था वो होकर रहता है। इसलिए भी जरूरत है कि इस माह में खुसूसियत के साथ नेक आमाल किए जाए ताकि जिंदगी का फैसला होते वक्त वो एक नेक काम में मशगूल हो। इसलिए इस रात इबादत की जाती है ताकि अल्लाह ताला हमें देखे कि मेरा बंदा नेकी में लगा हुआ है, तो हमारे साथ में नेकी लिखी जाए। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से हजरत आयशा रजी अल्लाह अन्हा ने पूछा कि आप शाबान में बहुत ज्यादा रोजे रखते हैं, उसकी क्या वजह है। मां आयशा ने पूछ लिया तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने यही जवाब दिया कि हक ताला इस महीने में आइंदा साल मरने वालों के नाम तहरीर फरमाते हैं, मैं ये चाहता हूं कि मेरी वफात का नविश्ता यानी मेरी वफात लिखा जाए ऐसे वक्त में लिखा जाए जबकि मैं रोजेदार हूं। उससे इशारा ये बात भी मालूम होती है कि जिस शख्स का लिखना वफात ऐसे वक्त में लिखा जाएगा कि वो किसी अच्छे काम में यानी इबादत में मशगूल हो, तो फजल खुदाबंदी से कवी उम्मीद है कि उस शख्स की मौत भी अच्छी हालत में होगी, इंशाअल्लाह ताला इसका खात्मा बखैर व खूबी होगा। जी ये सारी फजीलतें थी और खुसूसियत थी शबे बरात की, इंशाअल्लाह दूसरा कल इसके बारे में। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار، ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب، اللهم إنا نعوذ بك من الفتن ما ظهر منها وما بطن، اللهم إنا نعوذ بك من الفتن ما ظهر منها وما بطن، اللهم إنا نعوذ بك من الفتن ما ظهر منها وما بطن، اللهم إنا نعوذ بك من البكم من الصمم والبكم والبرص والجنون والجزام وسيء الأسقام، اللهم إنا نعوذ بك من الصمم والبكم والبرص والجنون والجزام وسيء الأسقام، اللهم عافيني في بدني، اللهم عافيني في سمعي، اللهم عافيني في بصري، لا إله إلا أنت، اللهم عافيني في بدني، اللهم عافيني في سمعي، اللهم عافيني في بصري، لا إله إلا أنت. ربنا تقبل منا، إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.